नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी राजु थापा र म श्रीया नेपाल। आज मिति 2079 साल असार 23 गते बिहिबार, आषाढ़ शुक्ल पक्ष अष्टमी तिथि। तदनुसार सन् 2022 जुलाई 7 तारीख, नेपाल सम्बत 1142। बजेट तर्जुमाका क्रममा करका दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको छ। यसै प्रसंगलाई आज सबैजसो पत्र पत्रिकाले मुख्य खबरको रूपमा छापेका छन्। गोर्खापत्र दैनिकको यसै प्रसंगबाट कार्यक्रमको शुरूआत गर्दैछौं। प्रतिनिधि सभाले संसदीय छानबिन समिति गठन गरे लगत्तै सम्बोधन गर्दै शर्माले राजीनामा दिनुभएको हो। अर्थमन्त्रीको राजीनामापछि अर्थ मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने हुनुभएको छ। प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको नयाँ जिम्मेवारी तोक्नु भएको हो। शर्माको राजनैतिक दल नेकपा माओवादी केन्द्रले छानबिन समितिको निष्कर्ष नआउँदासम्म अरूलाई मन्त्री प्रस्ताव नगर्ने जनाएको छ। बुधबार नै प्रतिनिधि सभामा शर्मामाथि छानबिनका लागि 11 सदस्यीय विशेष समिति गठन भएको थियो। आफू निर्दोष रहेको जिकिर गर्नुभएका शर्माले छानबिनलाई सहयोग गर्न भन्दै राजीनामाको घोषणा गर्नुभएको हो। छानबिन समिति गठन भए पनि अर्थमन्त्रीको राजीनामालाई प्रमुख प्रतिपक्षी दल नेकपा एमाले न्यूनतम शर्त बनाएपछि शर्माले राजीनामा दिनुभएको हो। यसअघि राजीनामाको मागलाई अर्थमन्त्री शर्माले सार्वजनिक रूपमै अस्वीकार गर्दै आउनुभएको थियो। विवाद शुरू भएको 3 सातापछि शर्माले राजीनामा दिनुभएको हो। उहाँले यसअघि पनि यस्ता विषय उठेको, छानबिन समिति बनेको अनुभव रहेको उल्लेख गर्दै आज आम नागरिकमा भ्रम सृजना गराइएका कारण त्यस्तो भ्रमलाई सत्य तथ्यले नै स्पष्ट पारोस् भनेर पदबाट राजीनामा दिएको स्पष्ट पार्नुभयो। शर्माले भन्नुभयो, यस्ता छानबिन समिति गठन हुँदा विगतमा मन्त्री कायम रहेरै भएका छन्, तर म त्यो चाहदिन। छानबिन समिति जुन गठन भयो म यसका लागि सरकार र सभामुखलाई धन्यवाद दिन्छु। छानबिन समितिलाई स्वागत गर्दै म आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्दछु। वार्षिक बजेट तर्जुमाको अघिल्लो दिन जेठ 14 गते राति एक पूर्व नायब सुब्बालाई अनधिकृत प्रवेश गराई करका दर हेरफेर गरेको आरोप शर्मामाथि लागेको छ। सार्वजनिक संचार माध्यममा जेठ 30 गते उक्त विषय बाहिर आएपछि प्रमुख प्रतिपक्षी दलले छानबिन समिति गठनको माग गर्दै आएको थियो, तर समिति गठनमा दलीय सहमति भएको थिएन। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। गोर्खापत्र दैनिकले नै अग्रपृष्ठमा विधेयक पारित गर्न कोरम पुगेन शीर्षकमा खबर बनाएको छ। गणपूरक संख्या अपुग भएपछि प्रतिनिधि सभामा सामाजिक सुरक्षा विधेयक पारितको कार्यसूची स्थगित भएको छ। प्रतिनिधि सभामा बुधबार दुई बैठकमा 3 पटक गणपूरक संख्या यकिन भएकोमा 2 पटक संख्या पुगेन। अन्तिम समयमा कोरम नपुगेपछि सभामुख अग्निप्रसाद सापकोटाले विधेयक पारितको कार्यसूची स्थगित गरेर बिहिबार दिउँसो 2 बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको छ। दैनिक हाजिरीमा 218 जनाको उपस्थिति भए पनि 69 सदस्य कायम राख्न धौधौ परेको हो। गणपूरक संख्या नपुगेपछि सामाजिक सुरक्षा विधेयक पारित हुन सकेन। फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको कार्यसूची पनि स्थगित भयो। स्थगित अघिको बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन विधेयक पारित गरेको छ। बुधबार औषधि तेस्रो संशोधन विधेयकमा विचार गरियोस् भन्ने प्रस्तावका क्रममा नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले पहिलो पटक गणपूरक संख्या एकिनको माग गर्नुभएको थियो। विधेयक पारित गर्न कोरम पुगेन, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन मंगिर 2 गते शुक्रबार एकै चरणमा गर्न सरकार समक्ष प्रस्ताव पेश गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया सहित आयुक्तहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री निवास बालवाटारमा हिजो भेटेर सो प्रस्ताव पेश गर्नुभएको हो। निर्वाचन आयोग ऐन 2073 तथा निर्वाचन सम्बन्धी कानूनले प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था गरेको छ। आयोगले 2079 वैशाख 30 गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको अनुभवका आधारमा आगामी निर्वाचन पनि एकै चरणमा गर्ने प्रस्ताव सरकारलाई गरेको जनाएको छ। त्यसरी निर्वाचन सम्पन्न गर्दा निर्वाचनमा हुने विभिन्न प्रकारका खर्चमा कमी हुने, निर्वाचन सामग्रीहरूको उपलब्धता, ढुवानी र समग्र निर्वाचन व्यवस्थापन गर्न प्रभावकारी हुने, निर्वाचन कार्यालयहरूको स्थापना, तालिम तथा जनशक्ति व्यवस्थापन सहज हुने आयोगको भनाई छ। मंगसिर दुईमा एकै चरणमा निर्वाचन गर्न प्रस्ताव नेपाल समाचार पत्र लगायत अन्य पत्र पत्रिकाले पनि यो प्रसंगलाई आज प्राथमिकता दिँदै छापेका छन्। सरकारले विभिन्न दात्री निकाय एवं मित्र राष्ट्रबाट प्राप्त हुने 8,87,20,000 अमेरिकी डलर बराबरको आर्थिक तथा प्राविधिक सहयोग स्वीकार गर्ने निर्णय गरेको छ। नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्री परिषदको मंगलबार बसेको बैठकले गरेका निर्णय बुधबार सार्वजनिक गर्दै सो जानकारी दिनुभएको हो। उहाँका अनुसार मन्त्री परिषदले खानेपानी क्षेत्रको पूर्वाधार सहयोग आयोजनाका लागि विश्व ब्याङ्कबाट 5,96,00,000 अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता लिने निर्णय गरेको छ। नेपाल प्रहरीमा क्षमता विकाससहित साइबर ब्यूरो स्थापनाका लागि कोरिया सरकारबाट 80,00,000 अमेरिकी डलर बराबरको अनुदान सहायता पनि स्वीकार गर्ने निर्णय गरेको छ। यसैबीच स्थापनाको 6 वर्षपछि बल्ल भाषा आयोगले पूर्णता पाएको छ। मंगलबार बसेको मन्त्री परिषद बैठकले आयोगका पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले भाषा आयोगको सदस्यमा डाक्टर अमर राजगिरी, प्राध्यापक डाक्टर कृष्ण प्रसाद नेउपाने, मातृका प्रसाद पोखरेल, गोपालजी प्रसाद सराफ र अमृत योञ्जन तामाङलाई नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिनुभयो। सहायता स्वीकार गर्ने निर्णय भाषा आयोगलाई पूर्णता गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन र सन्देश।
सुरेश, के छ खबर? कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं। सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। बुढी गंगामा आज पुनः मतदान हुँदै नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। देशभरका 753 स्थानीय तहमध्ये निर्वाचन हुन बाँकी बुढी गंगा नगरपालिकामा आज बिहिबार बिहानदेखि पुनः निर्वाचन हुँदैछ। कुनै खुन खाँचो नभए बिहिबार हुने निर्वाचनमा बुढीगंगा नगरपालिकाका 12,659 मतदाताले मतदान गर्न पाउनेछन्। बुढीगंगा नगरपालिकामा 10 वटा बुथमा 19 वटा मतदान केन्द्र रहेका छन्। निर्वाचनलाई मर्यादित रूपमा सम्पन्न गर्न प्रारम्भिक व्यवस्थापकीय कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरेले जानकारी दिनुभयो। बुढीगंगामा आज पुनः मतदान हुँदै नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। चन्दागिरी हिल्स प्रालीबाट सञ्चालित केबल कार 81 बन्द भएपछि यात्रु अलपत्र परे। बुधबार दिउँसो 1:40 बजे केबल कारको विद्युतीय आपूर्ति प्रणालीमा समस्या आई चलिरहेका केबल कार बन्द भएपछि यात्रु आत्तिए। यस घटनामा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हा सहित 400 भन्दा बढ़ी यात्रु केवल कारको डिब्बाभित्रै करिब एक घण्टा अड्किनु भएको थियो। अध्यक्ष तिमिल सिन्हा भाइ र परिवारसहित घुमघामका लागि चन्दागिरी पुग्नु भएको र सोही क्रममा केबल कार बन्द भएको उहाँका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिनुभयो। परिवारसहित छुट्टी मनाउन चन्दागिरी पुग्नुभएका तिमिल सिन्हाको परिवार बिहिबार फर्किने कार्यक्रम छ। केबल कार बन्द भएपछि बीचमा अलपत्र परेका यात्रुलाई जेनेरेटरबाट वैकल्पिक ऊर्जा प्रवाह गरी स्टेशनसम्म पुर्याउने प्रयास गरिएको थियो, तर आन्तरिक विद्युत प्रणालीले काम नगरेपछि झण्डै एक घण्टा यात्रु बीचमा अड्किएका थिए। झण्डै एक घण्टाको प्रयासपछि वैकल्पिक ऊर्जाबाट केबल कार विस्तारै सञ्चालन गरी स्टेशनसम्म पुर्याइएको, तर त्यसपछि पनि पुनः केबल कार बन्द भयो। केबल कार नचलेपछि चन्दागिरीको डाँडामा पुगेका यात्रुलाई सकुशल उद्धार गर्न 100 भन्दा बढ़ी प्रहरी परिचालन गरिएको थियो। चिकित्सक तथा नर्ससहित उद्धार टोली परिचालन गरिएको छ। केबल कार नचल्दा चन्दागिरीको डाँडामा 436 यात्रु फँसेको प्रहरीले जनाएको छ। चन्दागिरी केबल कारमा फँसेका यात्रुको उद्धार गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। संघीय सरकारले एकपछि अर्को गरी राष्ट्रिय वन जल उपयोग तथा वातावरण संरक्षण सम्बन्धी प्रदेशका अधिकार खोज्न थालेपछि संघ प्रदेशबीच टकराव देखिएको छ। संविधानले प्रदेशभित्रको राष्ट्रिय वन जल उपयोग तथा वातावरण संरक्षण अधिकार प्रदेशलाई दिए पनि संघीय सरकारले आफू अनुकूल कानून बनाइरहेको छ। बागमती प्रदेशका वन मन्त्री विशाल खड्का भन्नुहुन्छ, संविधानले राष्ट्रिय वन प्रदेशको भन्छ अनि संघले एकलौटी निर्णय गर्न मिल्छ। निर्णय गर्ने बेला त समन्वय हुनुपर्छ। संघले वन ऐन नै संविधान विपरीत ल्याएको थियो, अहिले नियममा ओली विपरीत अंकुश लगाएको छ। वन क्षेत्रमा संघीयता लागू गर्न असाध्यै गाह्रो भइरहेको छ। काठ बेच्न पनि संघको अनुमति चाहिने, संघीयता सुशासन र डेलिभरीका हिसाबले पनि यो कठिन भएन, यो व्यवस्था मान्ने हुँदैन। मुख्यमन्त्री लालबाबु राउत भन्नुहुन्छ, संविधानले निर्देश गरेको विषयलाई सबैले मान्नुपर्छ। प्रदेशभित्रको राष्ट्रिय वन प्रदेश सरकारको अधिकार क्षेत्रमा पर्छ। संघ सरकारले लिन चाहन्छ भने हामीलाई मान्ने हुने छैन। संविधानले निर्देश गरेको कुरालाई ऐन नियमावलीले काट्न सक्दैन, खोज्न मिल्दैन। नियम खड़ा गरेर काठ बेच्न आफू अनुकूल ऐन नियम बनाउने, संरक्षण क्षेत्र घोषणा गरेर जान्छ भने प्रदेश सरकार घोर विरोध गर्दछ। वनका कारमा संघ प्रदेश टकराव नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। गोर्खापत्र दैनिकले नहोस् सेवाग्राहीलाई शास्ति शीर्षकमा सम्पादकीय बनाएको छ। नागरिकलाई सहज सेवा दिनु राज्यको पहिलो दायित्व हो, सहज सेवा कठिन हुँदैछ। पहिले राजधानी स्थित नारायणहिटी दरबारको पश्चिमी परिसर तथा अहिले त्रिपुरेश्वरमा देखिने मानव भीड़ले नेपालमा राहदानी बनाउने इच्छुक नागरिकको चाप तथा सरकारी संयन्त्रको व्यवस्थापन चुस्ततालाई संकेत गरिरहेको छ। लोकतान्त्रिक मुलुकमा नागरिकका लागि विशेषत विदेश भ्रमणका लागि राहदानी प्राप्ति सामान्य नागरिक अधिकार क्षेत्रभित्र नै पर्छ। यही सामान्य नागरिक अधिकार प्राप्तिका लागि ठूलै कसरत गर्नुपर्ने यी भीड़हरू औल्याइरहेका छन्। त्यसभित्रको असजिलो त भन्नै पर्दैन, नहोस् सेवाग्राहीलाई शास्ति शीर्षकमा गोर्खापत्र दैनिकले सम्पादकीय छापेको छ। नागरिक दैनिकले अर्थमन्त्रीको अनियमिततामा गम्भीर छानबिन शीर्षकमा सम्पादकीय छापेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा अहिलेको यो व्यतिथिका निम्ति प्रमुख रूपमा जिम्मेवार हुनुहुन्छ। उहाँ जहिले प्रधानमन्त्रीको कुर्सीमा पुग्नुहुन्छ त्यस्तो बेलामा मुलुकको लोकतान्त्रिक व्यवस्थामाथि धज्जी उडाउने काम गर्नुभएको छ। उहाँ लोकतन्त्रको हुर्मत लिनै राजनीतिमा आएको जस्तो देखिएको छ भन्दै नागरिक दैनिकले सम्पादकीय बनाएको छ। राजधानी दैनिकले सरकार ठेकेदार बीच अनधिकृत मिलेमतो शीर्षकमा सम्पादकीय बनाएको छ भने नेपाल समाचार पत्रले सवारी दुर्घटना शीर्षकमा सम्पादकीय छापेको छ। नेपालको भू बनावट जलवायु र मौसमले स्थलमार्ग र आकाश दुवैमा थप सुरक्षा सतर्कताको माग गर्दछ। सतर्कता नअपनाए दुर्घटना हुन्छ। दुर्घटनाले मानवमा शारीरिक मानसिक तथा आर्थिक समस्या सृजना गर्छ। उदाहरणका लागि 2072 सालको महाभूकम्पले थिलथिलो बनाएको नेपाल र नेपालीले आजसम्म भोग्दै आएको शारीरिक मानसिक तथा आर्थिक क्षति स्थिति कसैबाट लुकेको छैन। यस्ता घटनाले परिवारका सदस्यहरूमा कस्ता खालका मानसिक स्वास्थ्य समस्या निम्तिए भन्ने विषयमा पर्याप्त खोजबिन हुन सकेको छैन। नेपाल बाढ़ी पहिरो र भूकम्पको जोखिममा छ। यसलाई रोक्न सहज छैन तर सवारी दुर्घटना भने रोक्न सकिन्छ। सवारी दुर्घटना शीर्षकमा नेपाल समाचार पत्रले सम्पादकीय छापेको छ। संसदीय समिति सन्देहको कठघरामा शीर्षकमा अन्नपूर्ण पोस्टले सम्पादकीय छापेको छ। अर्थमन्त्री जनार्दन शर्माले ढिलै भए पनि राजीनामा दिनुभएको छ। बजेट निर्माणका क्रममा जेठ 14 गते मध्यरातीपछि उहाँले पूर्व नासु रघुनाथ घिमिरे र अर्का एक गैर नेपालीलाई मन्त्रालयमा छिराउनु भएको थियो। त्यति मात्र होइन, बजेटमा राजस्व कर र भन्सारका दर मिलाउन तिनैलाई पूर्ण अख्तियारी दिनुभएको थियो। मन्त्रालयका उपल्ला कर्मचारीहरूले निरीह बनेर तिनका निर्देशन सहेका थिए। त्यसमाथि समाचार जेठ 30 गति प्रकाशन भएपछि यो विषयले सिंगो राष्ट्र तरंगित बनाएको छ। राजनीतिज्ञ, बुद्धिजीवी, अर्थविद, कानूनविद र नागरिक समुदायका अगुवाले उक्त कार्यको घोर निन्दा गर्दै अर्थमन्त्रीको राजीनामा मागिरहेका थिए। उहाँले भन्नुभयो, मैले किन राजीनामा गर्ने भन्ने आडमा हुनुहुन्थ्यो, अन्तत संसदीय छानबिनमा सहजता होस् भनेर राजीनामा दिई नैतिकता प्रदर्शन गर्नुभएको छ। संसदीय समिति सन्देहको कठघरामा शीर्षकमा अन्नपूर्ण पोस्टले सम्पादकीय बनाएको छ भने कान्तिपुर दैनिकले मायादेवी मन्दिर मरमत गर शीर्षकमा सम्पादकीय छापेको छ। यता कारोबार दैनिकले स्वदेशी उत्पादनको बजारीकरणमा सहजीकरण गरौं शीर्षकमा सम्पादकीय छापिएको छ। विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरूपछि अब बाँकी प्रसंग। नेपालमा ओमिक्रोनको उपप्रजाति पुष्टि, गोर्खापत्र दैनिकले छापेको छ। नेपालमा ओमिक्रोन विषाणुको उपप्रजाति देखा परेको पुष्टि भएको छ। हालसम्म नेपालमा 28 जनामा ओमिक्रोन BA.2 संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर संगीता कौशल मिश्राले जानकारी दिनुभयो। काभ्रेस्थित धुलीखेल अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको 32 नमूना परीक्षण गर्दा दुईवटामा BA1 र दुईवटामा BA5 संक्रमण देखिएको डाक्टर मिश्राले जानकारी दिनुभयो। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। यता कान्तिपुर दैनिकले भित्री पृष्ठमा नागढुङ्गा सिस्ने खोला सुरुङ निर्माणसँगै नेपाली जनशक्ति तयार शीर्षकमा खबर बनाएको छ। सुरुङ निर्माण जस्तो कठिन एवं चुनौतीपूर्ण कामका लागि नेपालमै जनशक्ति तयार भएका छन्। 2076 कार्तिकबाट निर्माण शुरू भएको नागढुङ्गा सिस्ने खोला सुरुङमा काम गरेर उनीहरू दक्ष भएको आयोजनाले जनाएको छ। अहिलेसम्म 150 जनशक्ति तयार भइसकेको पनि आयोजनाले प्रस्ट्याएको छ। सुरुङ निर्माण जटिल काम हो, आयोजना प्रमुख नरेशमान साक्यले भन्नुभयो। सड़क सुरुङमा यस्ता जनशक्ति थिएनन्, हाइड्रो पावरमा मात्र थिए। अब बन्ने सड़क सुरुङमा नेपाली जनशक्ति प्रयोग हुनेछन्। सुरुङ सम्बन्धी विषय अध्ययन गरे पनि नेपाली जनशक्तिलाई कसरी ड्रिलिङ गर्ने, ब्लास्ट कसरी गर्ने आदि जानकारी त्यति थिएन। तर अब सुरुङ इन्जिनियर, भूगर्भविद र सिभिल इन्जिनियर सुरुङ निर्माणमा दक्ष भएको साक्यले बताउनुभयो। उनीहरूले सुरुङभित्र ढलानको काम कसरी गर्न सकिन्छ, निर्माणमा केमिकल कसरी प्रयोग गर्ने लगायत विषयबारे राम्रो जानकारी हासिल गरेको उहाँले बताउनुभयो। नागढुङ्गा सिस्ने खोला सुरुङ निर्माणसँगै नेपाली जनशक्ति तयार शीर्षकमा कान्तिपुर दैनिकले भित्री पृष्ठमा खबर बनाएको छ। कान्तिपुर दैनिकले नै भित्री पृष्ठमा उत्पादन बढ़ाउन मार्सी धानको बीमा शीर्षकमा खबर छापेको छ। जुम्लाको पतारासी तीनका किसान कृष्ण बहादुर महतराले 2725 वर्ग मिटर जग्गामा मार्सी धान रोप्नु भएको छ। दुई साता अघि मात्रै प्रिमियम बापत 335 रूपियाँ तिरेर उहाँले उक्त खेतीको बीमा गर्नुभएको छ। अब उक्त मार्सी धान नभित्र्याउँदासम्म केही क्षति भए उहाँले बीमा बापत 26,500 रूपियाँ पाउनुहुनेछ। कृष्णका छिमेकी पदमबहादुर महतराले पनि 3.84 रोपनी जग्गामा लगाएको मार्सी धानको बीमा गर्नुभएको छ। 260 रूपियाँ प्रिमियम रकम तिरेर बीमा गर्नुभएका उहाँले धानमा केही क्षति भए 19,079 रूपियाँ क्षतिपूर्ति पाउनुहुनेछ। उत्पादन बढ़ाउन मार्सी धानको बीमा कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको छ। नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा 5.5 अर्ब लगानीमा 10 चामल उद्योग खुल्दै शीर्षकमा खबर छापेको छ। कुनै समय बाँके, बर्दिया र कैलाली धान उत्पादनमा देशकै अग्रणी मानिन्थे। महाकाली राइस मिल, टण्डन राइस मिल, कर्णाली राइस मिल जस्ता ठूला ठूला चामल मिलहरू सोही क्षेत्रमा सञ्चालनमा थिए। यस्तै पूर्वको झापा, मोरङ, सुनसरीमा खुलेका ठूला ठूला चामल मिलबाट देशभित्र खपत भएर बढ़ी भएको धान चामल भारतको कोचिनसम्म निर्यात हुन्थ्यो। 100 देशको व्यापार सन्तुलनको ठूलो स्रोत नै धान चामलको निर्यात मानिन्थ्यो। 3 दशक अघि पञ्चायतकालसम्म पनि नेपालबाट करोड़ौं मूल्य बराबरको धान चामल निर्यात हुने गरेको नेपाल चामल तेल दाल उद्योग संघका अध्यक्ष सुबोध कुमार गुप्ताले बताउनुभयो। तर अहिले अवस्था फेरिएको छ। किसानहरू धान खेतीबाट पलायन हुँदै जाँदा देश चामलमा परनिर्भर बनेको छ। नेपालबाट जुन देशमा धान चामल निर्यात हुन्थ्यो त्यही देशबाट अरबौं रूपियाँको धान चामल निर्यात गरेर उपभोग गर्न थालिएको छ। चालू आर्थिक वर्षको पहिलो 10 महिनामै भारतबाट 42 खर्ब रूपियाँको धान चामल आयात भएको छ। देशभित्र उत्पादित धानले चामल उद्योग 3 महिना पनि चल्न नसक्ने अवस्था सृजना भएपछि भारतबाट धान आयात गरेर मिल चलाउनु पर्ने बाध्यता रहेको उद्यमी बताउँछन्। 5.5 अर्ब लगानीमा 10 चामल उद्योग खुल्दै धान नपाएर पुराना स्थापित चामल मिल धमाधम बन्द भइरहेका बेला अरबौं लगानीमा खुल्न लागेका चामल उद्योगले आत्मनिर्भर बनाउने अपेक्षा नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको छ। र नयाँ पत्रिका दैनिकले नै भित्री पृष्ठमा मध्य असारसम्म देशभर 45% मात्रै रोपाई मध्य प्रदेशमा सबैभन्दा कम शीर्षकमा खबर बनाएको छ। विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका यिनै विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै म श्रीया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।